नेपाल दर्पणमा साथी विष्णु विश्वकर्मासँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
प्रधानमन्त्री ओली र चिनिया राष्ट्रपति बीच भेटवार्ता, समय मिलाएर नेपाल आउने चिनिया राष्ट्रपतिको भनाई।
नेपालका 8 परियोजनामा चिनिया कम्पनीले लगानी गर्ने सहमति, 900 मेगावाट क्षमताका 4 विद्युत आयोजना निर्माण गरिने।
पार्टीको नेतृत्व फेर्न काँग्रेस जिल्ला सभापतिहरूको माग, बलियो प्रतिपक्षीको भूमिका पनि निर्वाह गर्न नसकेको आरोप।
संयुक्त राष्ट्रसंघको मानवाधिकार परिषदबाट अमेरिका अलग हुने, परिषदले राजनैतिक पूर्वाग्रह गरेको आरोप।
र पोर्चुगलसँग हारेपछि मोरक्को विश्व फुटबलबाट बाहिरियो, अघिल्लो चरण पुग्ने पोर्चुगलको सम्भावना कायम। उरुग्वे र साउदी अरेबियाले पाउने 9 बजे तथा इरान र स्पेनले पाउने 12 बजे खेल्ने।
सस्तो डाटा चमत्कार, सस्तो डाटा चमत्कार।
केटाहरू किन उफ्रेको रहेछ दिपेश?
अरे तिमीलाई थाहा छैन, नेपाल टेलिकमले हरेक हप्ताको 3 दिन शुक्रबार शनिबार आइतबार ह्याप्पी विकेन्ड प्याकमा अचम्मै सस्तो दरमा डाटा दिइरहेका छ नि त।
सस्तो भन्दा नि कति सस्तो?
मात्र 100 रुपियाँमा दैनिक 1 जीबीका दरले 3 दिनको लागि 3 जीबी डाटा पाइन्छ क्या?
ओहो, साँच्चै चमत्कार! 100 रुपियाँमा 3 जीबी, म पनि कुदे। सस्तो डाटा चमत्कार, शुक्रबार शनिबार आइतबार।
नेपाल टेलिकम, राष्ट्रको संचार।
मेहनत तपाईँको सही मार्गदर्शन हाम्रो
शिक्षक सेवा आयोग र लोक सेवा आयोगका तयारी कक्षाको लागि कीर्तिपुर भ्याली नै राम्रो।
नयाँ पाठ्यक्रममा आधारित भई प्रावि, निमावि र माध्यमिक तहका नयाँ कक्षाहरू बिहान, दिउँसो र बेलुका धमाधम सञ्चालन भइरहेका छन्।
हाम्रा विशेषताहरू:
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिबाट कक्षा सञ्चालन गराइने,
दैनिक र साप्ताहिक परीक्षाको साथै आवश्यक पृष्ठपोषण प्रदान गरिने,
होस्टलको सुविधा,
डिजिटल एटेन्डेन्सी र डिजिटल कक्षाको व्यवस्था।
हामीलाई सेवा गर्ने मौका दिनुहोस्। तोकिएको समयमा तपाईँको सोचलाई हामी पूर्णता दिनेछौ।
साथै हामी कहाँ शाखा अधिकृत नासु खरिदार र बैंकिङका नयाँ कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्।
सम्पर्क कीर्तिपुर भ्याली इन्स्टिच्युट, कीर्तिपुर गेट छेउ, नयाँ बजार, कीर्तिपुर। फोन 01-433-2509, 433-2509। मोबाइल 98-49-421-216।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। प्रधानमन्त्री केपी शर्मा ओली र चिनिया राष्ट्रपति शी जिनपिङ बीच भेटवार्ता भएको छ। चीनको बेइजिङ स्थित ग्रेट हल अफ पिपुलमा आज भएको भेटमा दुई देशको सरकार र कम्युनिष्ट पार्टी बीचको सम्बन्धलाई थप उचाइमा लैजाने बारेमा कुराकानी भएको छ। प्रधानमन्त्री ओलीसँगको भेटमा चिनिया राष्ट्रपति शी जिनपिङले उपयुक्त समयमा नेपाल भ्रमणमा आउने बताउनु भएको छ। नेपाल भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको निमन्त्रणा स्वीकार गर्दै चिनिया राष्ट्रपति शीले उपयुक्त समयमा नेपाल आउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो। साथै उहाँले नेपालको सार्वभौमसत्ता, अखण्डतालाई सम्मान गर्दै सबै प्रकारको सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि जनाउनुभयो। यस्तै प्रधानमन्त्री ओलीले भेटमा असल छिमेकीका रूपमा चीनको साथ र सहयोग पाएको भन्दै आर्थिक विकास र समृद्धिका लागि आफूहरू सधैँ चीनसँग मिलेर काम गर्न तयार रहेको बताउनु भएको छ।
यसैबीच प्रधानमन्त्री ओलीको चीन भ्रमणमा विभिन्न 8 परियोजना निर्माण गर्ने सहमति भएको छ। दुई देशका सरकारी र निजी कम्पनीबीच ऊर्जा, जलस्रोत, सिमेन्ट उद्योग तथा फलफूल उद्योग स्थापना गर्ने सम्बन्धी विभिन्न 8 परियोजना निर्माण गर्ने सहमति भएको हो। बेजिङ स्थित नेपाली दूतावासमा भएको समारोहमा नेपाली लगानीकर्ता र चिनिया लगानीकर्ता बीच द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ। दैनिक 3,000 मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने हुवासिन सिमेन्ट उद्योग स्थापनाका लागि लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र हुवासिन सिमेन्टका तर्फबाट उपाध्यक्ष सु गाङले हस्ताक्षर गर्नुभएको छ। परियोजनामा हुवासिनले 14 अर्ब 40 करोड रूपियाँ लगानी गर्नेछ। यस्तै पूर्वी तराईको सिंचाई प्रणालीलाई व्यवस्थित गर्न निर्माण गर्न लागि बिरिङ कमला कन्काई नदी सिंचाई परियोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने सम्बन्धी सहयोग सम्बन्धी द्विपक्षीय समझदारी पत्रमा पनि हस्ताक्षर भएको छ। यस्तै फलफूल उद्योग स्थापनाका लागि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र चिनिया लगानीकर्ता बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। यो परियोजनामा 4,60,00,000 अमेरिकी डलर लगानी गरिनेछ।
यसै गरी चिनिया लगानीकर्ताले नेपालका झण्डै 900 मेगावाट क्षमताका विभिन्न 4 परियोजना निर्माण गर्ने भएका छन्। चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा 879 मेगावाट विद्युत क्षमताका आयोजना निर्माण गर्ने सम्बन्धी समझदारी तथा सम्झौता भएको हो। भुटोल पावर कम्पनी र चिनिया कम्पनीको सहकार्यमा निर्माण हुन लागेको 600 मेगावाट क्षमताको माथिल्लो मर्स्याङदी जलविद्युत आयोजनामा आज सम्झौता भएका मध्ये सबैभन्दा ठूलो आयोजना हो। भारतीय कम्पनी जीएमआरले यो आयोजना भुटोल पावरलाई बेचेपछि भुटोल पावरले चिनिया कम्पनीको लगानीमा आयोजना बनाउन लागेको छ। यस्तै सिद्धकाली पावर कम्पनी लिमिटेड कम्पनीले प्रवर्धन गर्न लागेको 75 मेगावाट क्षमताको त्रिशुली गल्छित जलविद्युत आयोजना निर्माण गर्ने विषयमा पनि आजै सम्झौता भएको छ। यस्तै सूर्यन्यादी जलविद्युत आयोजना पनि चिनिया लगानीकर्ताले निर्माण गर्ने भएका छन्। यसै गरी लमजुङ भुलभुलेमा अवस्थित 40.27 मेगावाट क्षमताको जलविद्युत आयोजना पनि चिनिया लगानीमा नै निर्माण गर्ने सहमति भएको छ। प्रधानमन्त्री ओलीको चीन भ्रमणमा हाइड्रो सोल्युसन प्रवर्धक रहेको कालीगण्डकी घर जलविद्युत आयोजना निर्माण गर्ने सम्बन्धी सम्झौतामा पनि आज हस्ताक्षर भएको छ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आर्थिक र प्रविधिका क्षेत्रमा चिनिया लगानी बढ्ने विश्वास व्यक्त गर्नुभएको छ। चीनका लागि नेपाली राजदूतावास र चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवर्धन परिषदले आज बेजिङमा गरेको नेपाल चीन बिजनेस फोरमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ऊर्जा, कृषि, पर्यटन, सेवा क्षेत्रका साथै उत्पादनमूलक उद्योगमा लगानी गर्न चिनिया लगानीकर्तालाई आह्वान पनि गर्नुभयो। प्रधानमन्त्री ओलीले स्वदेशी र विदेशी लगानीकर्ताबीच कुनै पनि प्रकारको विभेद नरहेको र निजी उद्योगलाई राष्ट्रियकरण गर्ने कुनै नीति नभएको स्पष्ट पार्नुभयो। 2 वर्ष अघि चीनसँग भएको व्यापार तथा पारवहन सम्झौताले आर्थिक विकासको पूर्वाधार खड़ा गर्ने र दुवै देश सीमापार आर्थिक क्षेत्र तथा रेलमार्ग अगाडि बढ़ाउन पनि प्रधानमन्त्री ओलीले प्रतिबद्धता व्यक्त गर्नुभयो।
नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले पार्टी नेतृत्व परिवर्तन गर्न माग गरेका छन्। हेटौँडामा हिजो शुरू भएको जिल्ला सभापतिहरूको भेलामा जिल्ला सभापतिहरूले पार्टीको केन्द्रीय नेतृत्वदेखि जिल्ला र गाउँ स्तरको नेतृत्व पनि फेर्न माग गरेका छन्। आज बोल्ने 35 जिल्ला सभापतिहरूले अहिलेको बदलिएको राज्य पुनर्संरचना अनुसार पार्टीले नयाँ विधान बनाएर नेतृत्व फेर्नुपर्नेमा जोड़ दिएका छन्। कांग्रेसमा अब शेरबहादुर देउवा र रामचन्द्र पौडेलको गुट भन्दा पनि एकताबद्ध भएर अगाडि बढ़नका लागि सभापतिहरूले सुझाव दिए साथै उनीहरूले अहिले सरकार कम्युनिष्टले चलाए पनि कांग्रेसले बलियो प्रतिपक्षको भूमिका समेत निर्वाह गर्न नसकेको भन्दै नेतृत्वको आलोचना गरेका छन्। नेतृत्वकै असक्षमताका कारण चुनावमा हार बेहोर्नु परेको भन्दै उनीहरूले नेतृत्व को आलोचना पनि गरेका छन्। कांग्रेसका विभिन्न 12 जिल्लाका सभापतिले पार्टी सभापतिको प्रवृत्ति अब सचिनुपर्नेमा जोड़ दिएका छन्। कांग्रेस जिल्ला सभापतिहरूको मकवानपुरको हेटौँडामा चलिरहेको भेला भोलि सकिनेछ।
यसैबीच नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका असन्तुष्ट पक्षले अध्यक्ष नयन सिंह महरले संगठन कब्जामा लिएको भन्दै सभापति शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ। नेवी संघका महामन्त्री कुन्दनराज काफले, उपाध्यक्षहरू रामप्रसाद अधिकारी, डिल्लीराम सुवेदी, नवीन राई, प्रकाश राणाले महाधिवेशनको 22 महिना बिते पनि अध्यक्ष महरले क्याम्पस, जिल्ला र विश्वविद्यालयमा विधिवत अधिवेशन नगराई मनोमानी ढंगले संगठन कब्जा गर्न खोजेको भन्दै सभापति देउवालाई ज्ञापन पत्र बुझाएर नेतृत्वको ध्यान आकर्षण गराएका हुन्।
राष्ट्रिय जनता पार्टी राजपा नेपालले अर्को वर्ष मात्रै राष्ट्रिय महाधिवेशन गर्ने भएको छ। पार्टीको राजनीति समितिको आज बसेको बैठकले 10 महिनापछि वैशाख 7, 8 र 9 गते महाधिवेशन गर्ने निर्णय गरेको नेता राजकिशोर यादवले जानकारी दिनुभयो।
पार्टीको महाधिवेशन आउँदो वैशाख 7, 8, 9 गते गर्ने गरी हामीले तयारी गर्ने भनेर निर्णय गर्यो। संसदीय दलको नेता चयनको लागि संसदीय विधान जुन निर्माण गरेका थियौं त्यो चाहिँ राजनीति समितिबाट हामी पारित गर्यौं। पार्टीलाई व्यवस्थित बनाउँदै महाधिवेशनसम्म लानको लागि हामीले एउटा विधान मस्यौदा समिति निर्माण गर्यौं। त्यसमा 3 सदस्यीय छ, जसमा मान्य श्री लक्ष्मणलाल कर्ण, श्री सर्वेन्द्रनाथ शुक्ला र मान्य श्री बिर्खेश चन्द्र लाल, 3 जनालाई हामीले त्यो विधान मस्यौदा समिति गर्यौं।
राजपा नेपालको विधानमा यही असारभित्र महाधिवेशन गरिसक्नुपर्ने उल्लेख भए पनि त्यसलाई संशोधन गरेर बैठकले आउँदो वैशाखमा मात्र महाधिवेशन गर्ने निर्णय गरेको हो। निर्वाचन आयोगले राजपा नेपाललाई विधान अनुसार असारभित्रै महाधिवेशन गर्न निर्देशन दिएको थियो, तर असारभित्रै महाधिवेशन गर्न नसक्ने भएपछि राजपाले विधान नै संशोधन गरेको हो। काठमाडौँमा अस्तिदेखि शुरू भएर आज सकिएको बैठकले संसदीय दलको नेताको चुनावका लागि दलको विधान पनि तयार पारेको छ।
यस्तै राजपा बैठकले कैलालीबाट निर्वाचित सांसद रेशम चौधरीलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ। सांसद चौधरी लगायत मधेस आन्दोलनका क्रममा विभिन्न जिल्लामा बन्दी बनाइएका नेता तथा कार्यकर्ताको मुद्दा फिर्ता गरी रिहा गर्न राजपाले सरकारसँग माग गरेको हो। कैलालीमा प्रहरी र बालकलाई मारेको आरोपमा चौधरी थुनामा छन्। बैठकले मधेस थरूहट आन्दोलनका क्रममा भएका ज्यादतीको छानबिन गर्न सर्वोच्च अदालतका सेवानिवृत्त न्यायाधीश गिरीश चन्द्र लालको नेतृत्वमा गठित उच्चस्तरीय न्यायिक छानबिन आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न समेत माग गरेको छ।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रेडियो कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
नेपाल बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना।
नेपाल बैंक लिमिटेडमा खाता खोली कारोबार गरिरहनु भएका ग्राहक महानुभावहरूले आफ्नो ग्राहक पहिचान विवरण केवाईसी 2075 असार मसान्तभित्र अध्यावधि गरिसक्नुपर्ने भएकाले हालसम्म पनि उक्त विवरण अध्यावधिक नगरेको भएमा यही असार मसान्तभित्र आफ्नो खाता रहेको शाखा वा पाएक पर्ने शाखामा सम्पर्क गरी विवरण अध्यावधि गर्न हुन अनुरोध गर्दछौं।
नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
शिक्षक सेवामा प्रवेश गर्न चाहनेका लागि VIP करियरमा विशेष तयारी कक्षा
मावि, निमावि र प्रावि तहका तयारी कक्षाका लागि छिट्टै सम्पर्क गर्नुहोस्। समूहमा आउनेलाई विशेष छुटको व्यवस्था,
साथमा शाखा अधिकृत र नायब सुब्बाका तयारी कक्षाहरू।
सम्पर्क VIP करियर, भाइब्रेन्ट भवन, पुतली सडक, काठमाडौँ। फोन नम्बर 01-44-43-797-9864-2411-91।
कडा प्रतिस्पर्धा, हजारौं आवेदक, सफलताको एकमात्र नाम VIP करियर।
भाखा नागेका ऋणीहरूलाई कर चुक्ता गर्ने सम्बन्धी राष्ट्रिय वाणिज्य ब्याङ्क केन्द्रीय कार्यालयको अत्यन्त जरुरी सूचना।
यस बैङ्कबाट विभिन्न शीर्षक अन्तर्गत ऋणले 2063 चैत मसान्त अगाडि भुक्तानी म्याद नागेका कर्जाहरू मध्ये ₹1 करोडसम्म कर्जा लिए हालसम्म पनि सामा तथा ब्याज बुझाउन बाँकी रहेका ऋणीहरूलाई यही 2075 असार मसान्तसम्ममा कर्जा चुक्ता गरेमा तिर्नुपर्ने बाँकी ब्याज रकममा विशेष छुट दिइने हुँदा आफूले कर्जा कारोबार गरेको यस बैङ्कको सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गरी यो विशेष छुटको लाभ उठाउनु हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
साथै 2075 असार मसान्तसम्म पनि कर्जा चुक्ता नगर्ने ऋणीहरूको धितो लिलामी तथा अन्य कानूनी कारवाहीबाट बैंकको कर्जा रकम असुल गरिने बेहोरा समेत जानकारी गराइन्छ।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले प्रधानमन्त्री ओली र चिनिया राष्ट्रपति बीच भेटवार्ता, नेपालका 8 परियोजना चिनिया कम्पनीले लगानी गर्ने सहमति, पार्टीको नेतृत्व फेर्न कांग्रेस जिल्ला सभापतिहरूको माग लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सुरक्षा कमजोर भएको विषय बेला बेला उठ्ने गरेको छ। गएको फागुन 28 गते बंगलादेशबाट काठमाडौँ आउँदै गरेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा तत्कालै उद्धार कर्मी र दमकल नपुगेको भन्ने हल्ला पनि चलेको थियो। तर विमानस्थलले भने बाहिर हल्ला गरिए जस्तो नभई विमानस्थलमा आगो निभाउने यन्त्र, जनशक्ति र एम्बुलेन्सहरू पर्याप्त मात्रामा रहेको बताएको छ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओले भनेकी मापदण्ड अनुसार विमानस्थलमा अत्याधुनिक अग्नि नियन्त्रक र मेसिन रहेको विमानस्थलको दावी छ। तपाईँहरू हामीसँग मेसिन छ भन्नुहुन्छ, तर विमानस्थलमा सुरक्षाका भरपर्दा उपकरण छैनन् भन्ने हल्ला किन फैलिएको छ भनेर साथी अर्जुन पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा विभागका प्रमुख सुनिल नेउपानेलाई सोध्नु भएको छ।
एकदमै राम्रो अवस्था छ, आइकाओले चाहिँ स्ट्यान्डर्डमा राखेको कुराहरू र हाम्रो सिभिल एभिएसन अथोरिटीले पनि यसको स्ट्यान्डर्ड रिक्वायरमेन्ट बनाएर राखेको, जस्तै सिभिल एभिएसन रिक्वायरमेन्ट 14 Part 1 भनेर भन्छ, त्यसमा तोकिएका स्ट्यान्डर्डहरू चाहिँ एयरपोर्टले पूरा गर्नुपर्ने हुन्छ। र यो नौ क्याटागोरीको जुन एयरपोर्ट छ, यो एयरपोर्ट चाहिँ अहिले चाहिँ एकदम राम्रो अवस्थामा छ। र जस्तो यो म्यान पावरको कुराले, इक्विपमेन्टको कुराले, ट्रेनिङको कुराले, हाम्रो चाहिँ प्रोसिड्युर अनुसार चाहिँ जस्तै स्ट्यान्डिङ अपरेटिङ प्रोसिडर पनि छ, उनीहरूले बेला बेला त्यो प्र्याक्टिस गरेर चाहिँ गर्ने गरेको छ। र जुन यो बजारमा आएको छ यो चाहिँ यो कम्युनिकेसन
बङ्गलाको कुरा गर्दाखेरि पनि 8 मिनट 10 मिनटसम्म पनि पुगेन अरे फायर फाइटरहरू निभाउनलाई सकिएन अरे, त्यही भएर त्यत्रो क्षति भयो अरे भन्ने यो हल्ला चाहिँ कसरी फैलियो?
यो हल्लाको चाहिँ के हुन्छ भनेदेखि तपाईँको कुनै पनि 1 मिनटको समय चाहिँ म जहाँसम्म मलाई लाग्छ 1 मिनटको समय त्यहाँ चाहिँ आगो लागिरहेछ होइन, आगो लागिरहेछ र त्यहाँ कोही मान्छे अगाडि पुग्यो होला सायद नगिज भएको मान्छे कुनै चाहिँ मान्छे अगाडि पुग्यो होला र उसले चाहिँ त्यो आगो लागिरहेछ र 1 मिनटको समयमा पनि उसले चाहिँ 1 घन्टाको जस्तो लाग्छ उसलाई मान्छेलाई महसुस हुन्छ। त्यो हामीलाई पनि कहिलेकाहीँ त्यस्तो चिज हुन्छ कुनै चिजमा चाहिँ हतार छ हाम्रो एकदम चाहिँ इमर्जेन्सी छ भनेदेखि हामीले चाहिँ एकछिन कुर्दाखेरि पनि हामीलाई घन्टौँ कुरेको जस्तो लाग्छ। तर के छ त भन्दाखेरि यो फायर स्टेसनमा जुन अघि वाच टावरको कुरा पनि गरियो, वाच टावरमा बस्नेले हरेक कुरोको रेकर्ड राख्छ, कति बजी इन्फर्मेसन आयो होइन, भेहिकलहरू कति बजे टर्न आउट भनेर भनिन्छ क्या, त्यो कुरो सबै रेकर्ड राखेको हुन्छ र त्यो ठाउँमा कति बजे पुग्यो त्यो पनि रेकर्ड राखेको छ र यहाँको रेकर्ड अनुसार हामी पनि त्यसको चाहिँ तत्काल त्यो दिन आइपुगेका थियौँ रेगुलेटरी अथोरिटीको हिसाबले र भोलिपल्ट आएर त्यो चेक गर्दाखेरि चाहिँ उनीहरूले 1 मिनट 35 सेकेन्डमा त्यहाँ पुगेको देखिन्छ।
कति समयमा पुग्छ होला विमानस्थलभित्र प्लेन क्र्यास भयो भने हामीसँग कस्ता उपकरण छन्?
कुनै पनि रनवेको इन्ड अथवा चाहिँ अहिले मुभमेन्ट एरियाहरू भयो र त्यस्तै एरियामा पनि एसएस रोडहरू राम्रो छ होइन, त्यो हामीले राम्रो बनाउनुपर्छ। एसएस रोडहरू छ भनेदेखि उहाँहरूले टेस्ट गरेर हेर्नुहुन्छ कुन ठाउँमा म कति मिनट पुग्छु होइन, यदि पुग्न सक्ने स्थिति छैन भने चाहिँ अहिले भनेको जस्तो चाहिँ सेटेलाइट स्टेसनहरू अर्को स्टेसन राख्नुपर्ने अवस्था हुन्छ र इक्विपमेन्टको हिसाबमा आइकाओले चाहिँ स्ट्यान्डर्ड तोकेको हुन्छ, स्पेसिफिकेसनै तोकेको हुन्छ, त्यो भेहिकल कतिको स्ट्रेन्थ हुनुपर्छ, त्यसको चाहिँ क्यापासिटी के हुनुपर्छ हामीले त्यसै चाहिँ लिन सक्दैनौँ, त्यो तोकेको छ र हामीले लिँदाखेरि पनि त्यो स्ट्यान्डर्ड त्यसले मिट गर्छ कि गर्दैन त, त्यस्तो मिट गर्ने भेहिकल मात्रै हामीले लिएका हुन्छौँ। त्यस कारणले चाहिँ सेट प्रोसिड्युर अनुसार चाहिँ काम गर्नलाई यहाँ कुनै पनि कमी कमजोरीहरू देखेको छैन र त्यो सबै चाहिँ राम्रोसँग काम गर्ने अवस्थामा अहिले छन् र म्यान पावर पनि स्किलफुल छन्, उनीहरू चाहिँ समय समयमा प्र्याक्टिस पनि गरिरहेको हुन्छ र भेहिकल चाहिँ अत्याधुनिक अहिले अमेरिकाले पनि युज गर्ने यस्तै हो रोजनभर जुन भेहिकल भनिन्छ सबै डेभलप कन्ट्रीहरूले पनि युज गर्छ होइन, त्यस कारणले भेहिकलमा पनि कुनै कम्प्रोमाइज छैन, सबै कुरा चाहिँ प्रोसिड्युर अनुसार चाहिँ गएको देखिन्छ।
उहाँ हुनुहुन्थ्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा विभागका प्रमुख सुनिल पोखरेल। विमानस्थलको सुरक्षा व्यवस्थाका बारेमा कुराकानी गर्दै अब फेरि खबरकै सिलसिला। वायुमण्डलको समग्र अवस्था थाहा पाउन मौसमी बेलुन रेडियो सोन्ड उडाउन थालिएको छ। आज बिहान 5:37 काठमाडौँको त्रिभुवन विश्वविद्यालय परिसरबाट बेलुन उडाइएको हो। जल तथा मौसम विज्ञान विभागका महानिर्देशक ऋषिराम शर्माले अब वायुमण्डलमा हरेक दिन बिहान बेलुन उडाएर अध्ययन गरिने जानकारी दिनुभयो। त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभाग र जल तथा मौसम विभागको प्रयासमा बिहान मौसमी बेलुन उडाउन थालिएको हो। यो बेलुनले 30-40 किलोमिटर माथिसम्म पुगेर तल रहेको सूचना संकलन गर्ने यन्त्रलाई तथ्याङ्क पठाउनेछ र त्यही तथ्याङ्कबाट नै मौसमको पूर्वानुमान गर्न सकिनेछ। बेलुन उडाउँदा दैनिक $200 अमेरिकी खर्च हुने अनुमान गरिएको छ।
रामेछापमा बोक्सी भगाउन भन्दै महिलाको शरीरमा तातो फलामले डाम्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ। बोक्सीले दुःख दिएको भन्दै लिखु तामाकोशी गाउँपालिका वडा नम्बर 1 दुरा गाउँकी 26 वर्षीय सरिता परियारको शरीरमा भएको बोक्सी निकालेर फाल्ने भन्दै तातो फलामले गालामा डाम्ने ओखलडुङ्गाको लिखु गाउँपालिका वडा नम्बर 2 रगनीका 35 वर्षीय रविन्द्र नेवारलाई प्रहरीले पक्राउ गरेको हो। उपचारका लागि काठमाडौँ आएकी सरितालाई नन्देभाइ पर्ने रविन्द्रले धामी झाँक्री गरेर ठिक हुने भन्दै फलाम डामेका थिए। फलाम मेरो सरिता बेहोस भएपछि फरार रहेका रविन्द्रलाई आज प्रहरीले पक्राउ गरेपछि घटना सार्वजनिक भएको हो।
चेनवाला डोजर र 9 जना मानिस बोकेको मालवाहक ट्रक आज सप्तकोशी नदीमा खस्दा 2 जनाको ज्यान गएको छ, अरू 7 जना घाइते भएका छन्। ज्यान गुमाउनेमा ट्रक चालक सुनसरी चतराका विनोद बराइली र झुम्काका घनश्याम चौधरी रहेका प्रहरीले जनाएको छ। डोजरलाई बोकेर सप्तरीबाट इटहरीका लागि छुटेको N4K3-5-6 नम्बरको ट्रक कोशी ब्यारेजको पुलको रेलिङ भाँचेर कोशी नदीमा खसेको हो। नदीमा डुबेका सबै 9 जनालाई उद्धार गरेर उपचारका लागि नरुवा अस्पताल लगिएको भए पनि 2 जनालाई भने चिकित्सकले मृत घोषणा गरेका थिए। घाइतेमध्ये 3 जनालाई थप उपचारका लागि नर्सिङ होम विराटनगर पठाइएको छ भने अरूको इनरुवा अस्पतालमा नै उपचार भइरहेको छ। कोशी ब्यारेज पुलमा रहेका खाल्डा खुल्डीका कारण अनियन्त्रित भएर ट्रक नदीमा खसेको प्रहरीले अनुमान गरेको छ।
नुवाकोटमा खोलामा डुबेर दुईजनाको ज्यान गएको छ। सल्यानको खप्टेश्वरी गाउँपालिका दुईबाट मजदुरी गर्न नुवाकोट आएका दुई युवकको तादी खोलामा नुहाउने क्रममा डुबेर ज्यान गएको हो। ज्यान गुमाउनेमा सल्यानका 24 वर्षका डिल्ली विश्वकर्मा र 20 वर्षका डोना विश्वकर्मा रहेका जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिनुभयो।
सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल दर्पणमा विश्वकप विशेष र मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
तपाईँ अहिले के सोचिरहनु भएको छ?
शिक्षक सेवा आयोगको विगत वर्षका परीक्षाहरूको तयारी कक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल मल्टिप्रोफेसनल एकाडेमी एमपीए बागबजार काठमाडौँमा शिक्षक सेवा आयोग मावि निमावि र प्रावि तहका तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ नि।
हाम्रा विशेषताहरू:
वस्तुगत र विषयगत दुवै खण्डको पुरै कक्षा एक महिनामा सम्पन्न गरिने।
कक्षा शुरू हुनु पूर्व दैनिक वस्तुगत प्रश्नको नमुना परीक्षा र हरेक हप्तामा विषयगत खण्डको नमुना परीक्षा गराई फिडब्याक दिइने।
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिहरूबाट सैद्धान्तिक र अन्तर्क्रियात्मक कक्षा हुने।
लेखन शैली र लेखन सिप सम्बन्धी व्यावहारिक तयारी गराइने।
कक्षाहरू सम्पन्न हुने समयमा एकैपटक दुईजनासम्म स्रोत व्यक्तिहरूबाट सामूहिक फिडब्याक कक्षा गराइने।
होस्टलको पनि व्यवस्था छ।
तोकिएको समय र दिनमा तपाईँको सोचलाई पूर्णता दिनेछौ।
थप जानकारीका लागि मल्टी प्रोफेसनल एकाडेमी प्राली बागबजार काठमाडौँ नेपाल सम्पर्क 01-42-46-024-42-59-301।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की, फोन नम्बर 01-40-32-961-62, वेबसाइट drishtiaye.org, अन्य शाखाहरू विश्वज्योतिमल जमल, चाबैल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंज पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242, 44-28-242।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। मुगुको खत्याड गाउँपालिका 11 मुगु लुइकी देउसरा कार्कीले 103 वर्षको उमेरमा नागरिकता प्रमाणपत्र प्राप्त गर्नुभएको छ। जिल्ला प्रशासन कार्यालय मुगुले एकीकृत घुम्ती शिविर मार्फत कार्कीलाई नागरिकता प्रदान गरेको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिनुभयो। 36 वर्ष मात्र आयु भएका नागरिकको जिल्ला भनेर चिनिएको मुगुमा 103 वर्षको उमेरमा नागरिकता लिएकी देउसराले ओह्रालो लागेको जीवनको अन्त्यमा भए पनि नेपाली नागरिक हुन पाएको भन्दै खुशी व्यक्त गर्नुभयो।
कैलालीमा 28 जना किशोरी अझै पनि कमलरीका रूपमा राखिएको पाइएको छ। सरकारले कमलरी मुक्त घोषणा गरेको भए पनि 28 जना किशोरीलाई गुपचुप रूपमा कमलरीका रूपमा काममा लगाएको मुक्त कमलरी विकास मञ्च कैलालीले जनाएको छ। मञ्चले सार्वजनिक गरेको तथ्याङ्क अनुसार विभिन्न सरकारी तथा गैर सरकारी निकायमा कार्यरत व्यक्ति, व्यापारी लगायतले विभिन्न बहानामा कमलरी राखिरहेका छन्।
हुम्लामा आहारा नहुँदा हिउँ चितुवा समस्यामा परेका छन्। जिल्ला वन कार्यालय हुम्लाले हिमालमा बस्दै आएका हिउँ चितुवाको मुख्य आहारा नाउर, झारल, घोरल, कस्तुरी र बाँसोको संख्या घटेपछि हिउँ चितुवा संकटमा परेको बताएको हो। हुम्लाको लिमिग उपत्यकामा मात्र पाइने हिम चितुवा अहिले देखिन छाडेको सिमकोट गाउँपालिकाका अध्यक्ष पदम लामाले बताउनुभयो।
कारोबार भएकामा धेरैजसो शेयरको भाउ घटेपछि शेयर बजार परिसूचक नेप्से आज पनि ओह्रालो लागेको छ। पछिल्ला दिनमा लगातार जसो घटिरहेको नेप्से हिजो 9 अङ्कले घटेको थियो, आज पनि नेप्से 8.34 अङ्कले घटेर 1217.84 बिन्दुमा आइपुगेको छ।
मेरो पनि भन्नु छ। सुरुमा प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका विषयमा आएका प्रतिक्रिया। चीनले नेपालका 900 मेगावाट क्षमताका आयोजनामा लगानी गर्ने खबर उज्यालो अनलाइनमा पढेर विवेक छेत्री फेसबुकमा लेख्नुहुन्छ, सकारात्मक कुरा। देशमा इन्जिन बनाउन सक्ने र मर्मत गर्न सक्ने क्षमता भएका जनशक्ति आवश्यक रहेको कुरा स्मरण रहोस्।
तर चीनबाट रेल ल्याउने कुरा अशोक घरतीलाई पत्यार लागेको छैन। उहाँ व्यङ्ग गर्दै लेख्नुहुन्छ, नेपालबाट 119 जनाको जम्बो टोलीले त रेल पनि तान्द्र ल्याइहाल्छन् नि।
अरूण कर्ण चाहिँ रेल र पानी जहाजको कुरा गर्नुभन्दा पहिले शुद्ध पानी र दूधको व्यवस्था गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुहुन्छ।
हिमाल लम्साल फेसबुकमा लेख्नुहुन्छ, खै सधैँ भ्रमणको नाममा सम्झौता र हस्ताक्षर भएको मात्र सुन्न पाइएको छ। आजसम्म भएको सम्झौता र हस्ताक्षरले कहिल्यै प्रगति र विकास भएको किन सुन्न पाइएको छैन? प्रधानमन्त्रीज्यू, तपाईँको चीन भ्रमणबाट सफलता मिलोस्, हाम्रो शुभकामना।
अब चाहिँ अरू विषयमा आएका प्रतिक्रिया। बागलुङको जैमिनी नगरपालिकाका सूरज पौडेल सुरेन फेसबुकमा लेख्नुहुन्छ, विकटमा झाडा पखालाबाट बिरामीको उपचार नपाएर ज्यान जान्छ, उनीहरू औषधि किन्न पनि सक्ने अवस्थामा छैनन्, तर नेता र मन्त्री उपचार गराउन विदेश जान्छन् लाखौं खर्च गरेर। औषधि निशुल्क भए पनि नागरिकले त्यही सुविधा सहजै पाएका छैनन्, अनि नागरिकले कहिले हो राहत महसुस गर्ने?
कृष्ण बगराती फेसबुकमा लेख्नुहुन्छ, मेरुदण्ड, क्यान्सर, मृगोला फेल भएका बिरामीलाई मासिक 5,000 दिने यसअघिको नेपाली कंग्रेस नेतृत्वको सरकारको निर्णय सरकारले निरन्तरता दिएन, यसमा बिरामीहरूको गुनासो छ।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईका विचार नेपाल दर्पण र कायाकैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मोहन पौडेल र ऋतु थेबे। अब विदेशको खबर। संयुक्त राज्य अमेरिकाले संयुक्त राष्ट्रसंघको मानवाधिकार परिषदबाट अलग हुने घोषणा गरेको छ। अमेरिकाले परिषदलाई राजनीतिक पूर्वाग्रह गरेको आरोप पनि लगाएको छ। राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले वाशिङटनमा संयुक्त राष्ट्रसंघको मानवाधिकार परिषदबाट अलग हुने घोषणा गर्नुभएको हो। उहाँले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेश मन्त्री माइक पोम्पियोको राय अनुसार नै यो निर्णय गरेको बताउनुभयो।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। 18 वर्ष मुनिको ललित मेमोरियल फुटबलमा आज मनाङ मर्स्याङदी क्लब विजयी भएको छ। एन्फा कम्प्लेक्स 7-2 ललितपुरमा भएको खेलमा हिमालयन शेर्पा क्लबलाई 3-0 हराउँदै मनाङले अघिल्लो चरणमा पुग्ने सम्भावना कायम राखेको छ। मनाङलाई जिताउन विश्व लामाले आज ह्याट्रिक गरे। आजको अर्को खेलमा फ्रेन्ड्स क्लबसित 2-2 बराबरीमा रोकिएपछि 3-स्टार क्लबको अघिल्लो चरण पुग्ने सम्भावना न्यून बनेको छ।
विश्वकप विशेष 2018
विश्वकप फुटबल अन्तर्गत आजको पहिलो खेलमा पोर्चुगल विजयी भएको छ। रूसको मस्कोमा भएको खेलमा मोरक्कोलाई 1-0 हराउँदै पोर्चुगलले अघिल्लो चरणमा पुग्ने सम्भावना कायम रहेको छ। पोर्चुगलसँग हारेपछि मोरक्को भने प्रतियोगिताबाट बाहिरिएको छ। पहिलो खेलमा इरानसँग पराजित भएको मोरक्कोले अब स्पेनसँग समूह चरणको अन्तिम खेल खेल्नेछ। पोर्चुगललाई जिताउन खेलको एक मात्रै गोल क्रिस्टियानो रोनाल्डोले खेलको 4 मिनटमै हेड मार्फत गरेका थिए। आजको गोलसँगै उनले जारी विश्वकपमा गरेको गोल संख्या 4 पुगेको छ। सन् 1986 को विश्वकपमा मोरक्कोले पोर्चुगललाई हराएको भए पनि आज इतिहास दोहोर्याउन नसक्दा ऊ विश्वकपबाटै बाहिरिएको छ।
यस्तै विश्वकप फुटबलको आजको दोस्रो खेलमा अहिले केही बेरमा समूह ए का उरुग्वे र साउदी अरेबियाले खेल्दैछन्। साउदी अरेबिया र उरुग्वेले विश्वकप मैदानमा पहिलोपल्ट एकअर्का विरूद्ध खेल्न लागेका हुन्। यसअघि आयोजक रूससँग 5-0 पराजित भएको साउदी अरेबियालाई अघिल्लो चरणमा पुग्ने सम्भावना कायम राख्न आजको खेल जित्नै पर्ने दबाव छ। पहिलो खेलमा इजिप्टलाई 1-0 हराएको उरुग्वे भने आजको खेल जितेमा अघिल्लो चरण पुग्नेछ। आज उरुग्वे जितेमा आयोजक रूस पनि अघिल्लो चरणमा पुग्नेछ। रूसले गैरातीको खेलमा साउदी अरेबियालाई हराएर नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको थियो।
यस्तै विश्वकप फुटबलमा राति पाउने 12 बजे समूह बीमा रहेका इरान र स्पेनले खेल्दैछन्। इरान र स्पेनले पहिलोपल्ट एक अर्का विरूद्ध खेल्न लागेका हुन्। स्पेन पहिलो खेलमा पोर्चुगलसँग 3-3 गोलको बराबरीमा रोकिएको थियो। पहिलो खेलमा मोरक्कोलाई हराएको इरान आजको खेलमा स्पेनलाई हराएमा अघिल्लो चरणमा पुग्नेछ।
विश्वकप विशेष 2018
विश्वकप विशेषसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
प्रधानमन्त्री ओली र चिनिया राष्ट्रपति बीच भेटवार्ता, समय मिलाएर नेपाल आउने चिनिया राष्ट्रपतिको भनाई।
नेपालका 8 परियोजनामा चिनिया कम्पनीले लगानी गर्ने सहमति। 900 मेगावाट क्षमताका 4 विद्युत आयोजना निर्माण गरिने।
पार्टीको नेतृत्व फेर्न काँग्रेस जिल्ला सभापतिहरूको माग, बलियो प्रतिपक्षीको भूमिका पनि निर्वाह गर्न नसकेको आरोप।
संयुक्त राष्ट्रसंघको मानवाधिकार परिषदबाट अमेरिका अलग हुने, परिषदले राजनैतिक पूर्वाग्रह गरेको आरोप।
र पोर्चुगलसँग हारेपछि मोरक्को विश्वकपबाट बाहिरियो, अघिल्लो चरण पुग्ने पोर्चुगलको सम्भावना कायम। अहिले केही बेरमा उरुग्वे र साउदी अरेबियाले तथा राति पाउने 12 इरान र स्पेनले खेल्ने।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सङ्घर्ष विष्टसँगै हामी विष्णु विश्वकर्मा र सुफल काफले पनि बिदा हुन्छौ। नमस्कार।